میں مبلغ بنوں سنتوں کا، خوب چرچا کروں سنتوں کا۔
الحمد للہ رب العالمین، والصلاة والسلام على سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام علیك یا رسول اللہ وعلى آلک وصحابک یا حبیب اللہ۔ الصلاة والسلام علیك یا نبی اللہ وعلى آلك وصحابك يا نور الله۔ اللہ کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، جو کوئی مجھ پر ایک بار درود پڑھتا ہے اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے، اس کے 10 گناہوں کو معاف فرماتا ہے اور اس کے 10 درجات بلند فرماتا ہے۔ صلوا علی الحبیب صلی اللہ علی محمد۔ پیارے اسلامی بھائیو، مدنی چینل کے ناظرین، آج دعوت اسلامی کے ذمہ داران کا سنت و بھرا یہ اجتماع ہے۔ ماہ ربیع الاول کی 25ویں تاریخ ہے آج، 1443 سنہ ہجری اور 31 اکتوبر 2021 سنہ عیسوی۔ دعوت اسلامی کا دینی کام کرنا یہ بہت بڑی سعادت کی بات ہے۔ اللہ کی یہ رحمت ہے، اس کا کرم ہے کہ اس نے ہمیں یہ سعادت عطا کی ہے۔ اب اس پہ جو جتنا اپنا حصہ ملاتا چلا جائے وہ بھی اس کی رحمت اور اس کے کرم اور اس کے فضل ہی سے ہوگا۔ مگر دعوت اسلامی کا میں دینی کام کہوں یا کوئی بھی ایسا اخلاص کے ساتھ دینی کام کرنے کی کوشش کرتا ہے، نیت کرتا ہے، ارادہ رکھتا ہے، تو میں آج اس کے لیے پہلے کچھ چند مدنی پھول بیان کروں گا کہ انہیں انشاءاللہ ہم اپنے عادت بنائیں گے اور ان اوصاف اور ان کمالات اور ان خصوصیات کے ساتھ اگر ہم دینی کام کے لیے، نیکی کی دعوت عام کرنے کے لیے، مجھے اپنی اور ساری دنیا کے لوگوں کے اصلاح کی کوشش کا جذبہ لے کر جب وہ میدان عمل میں آئیں گے، اللہ کی رحمت شامل رہی تو اس کا نتیجہ کچھ اور ہوگا۔ اللہ کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم مدینہ منورہ کے بازار میں تشریف لے گئے۔ وہاں آپ نے دیکھا کہ ایک حبشی غلام یہ کہہ رہا تھا، جو مجھے خریدے اس سے میری یہ شرط ہے کہ مجھے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی اقتداء میں 5 نمازیں ادا کرنے سے منع نہ کرے۔ خواہش یہی تھی کہ اب تم مجھے غلام بنا لو، خرید لو، لیکن مجھے اس بات کا پابند نہ کرنا، کیونکہ میں نبی پاک صلی اللہ علیہ وسلم کے پیچھے 5 نمازیں ادا کرنے سے منع نہ کرے۔ آقا کے پیچھے تو اس کو جماعت سے نماز پڑھنے کا جذبہ تھا، وہ بھی رسول پاک کے پیچھے صلی اللہ علیہ وآلہ وسلم۔ اس غلام کو ایک شخص نے خرید لیا، پھر وہ غلام بیمار، تو سرکار صلی اللہ علیہ وآلہ وسلم اس کی عیادت کے لیے تشریف لے گئے۔ حال بگڑا ہے تو بیمار کی بن آئی ہے، خیر اس کی وفات ہو گئی۔ کمال دیکھیں کہ نبی پاک صلی اللہ علیہ وسلم اس کی تدفین میں تشریف لائے، قبر میں اتارنے کا معاملہ تھا، دفن کا معاملہ تھا، تشریف لائے۔ نبی پاک صلی اللہ علیہ وسلم ایک حبشی غلام کی تدفین میں تشریف لائے۔ اب وہاں کا ایک ماحول تھا عرب قبائل کا، تو بعض لوگوں نے کچھ باتیں کی، تو اس پر نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم پر جو آیات نازل ہوئیں، آیت کریمہ نازل ہوئی، اس میں یہ بھی ہے جس کے تحت یہ شان نزول بیان ہوا، ان اکرمکم عند اللہ اتقاکم، بے شک اللہ کے یہاں تمہیں زیادہ عزت والا وہ ہے جو زیادہ پرہیزگار ہے۔ اپنے حسب نسب اور قبائل پر فخر و غرور کرنے कि यहाँ इजाज़त नहीं है, बल्कि यहाँ पर हमें ये बताया गया कि इससे ये मालूम हुआ कि अल्लाह ताला की बारगाह में इज़्ज़त व फजीलत का मदार नस्ब नहीं है बल्कि परहेज़गारी है। लिहाजा हर मुसलमान को ये चाहिए कि वो अपने नस्ब पर, अपने ख़ानदान पर, अपने कबीले पर, बरादरी कम्युनिटी पर फ़ख्र करने के बजाय से बचे और तकवा परहेज़गारी इख्तियार करे। कि अल्लाह की बारगाह में तकवा और परहेज़गारी का बड़ा मकाम है। हज़रत मौला अली शेर खुदा करम अल्लाह ताला वजहुल करीम से रिवायत रसूल अकरम नूर मुजस्सम सल्लल्लाहु अलैहि वाली वसल्लम ने इरशाद फरमाया, जब क़यामत का दिन होगा तो बंदों को अल्लाह के सामने खड़ा किया जाएगा इस हाल में कि वो गैर मख्तून होंगे और उनकी रंगत सियाह होगी। तो अल्लाह पाक इरशाद फरमाएगा, ए मेरे बंदो, मैंने तुम्हें हुक्म दिया और तुमने मेरे हुक्म को ज़ाया कर दिया और तुमने अपने नस्बों को बुलंद किया और इन्हीं के सबब एक दूसरे पर फ़ख्र करते रहे। आज के दिन में तुम्हारे नस्बों को हकीर और जलील करार दे रहा हूँ, मैं ही गालिब हुक्मरान हूँ। कहाँ है मुत्तकी लोग? क्या आवाज़ आएगी? कहाँ है मुत्तकी लोग? तक्वे वाले लोग कहाँ हैं? कहाँ है मुत्तकी लोग? बेशक अल्लाह पाक के यहां तुम में ज्यादा इज्जत वाला वह है जो ज्यादा परहेजगार है। तकवा, परहेजगारी, गुनाहों से बचना, इसकी बहुत सारी तारीफें बयान की जा सकती हैं तकवे की, परहेजगारी के ताल्लुक से कई इसकी तफासीर बयान हो सकती हैं, कई इसकी शुरुआत बयान हो सकती, मगर एक बुनियादी बात जो तकवे के ताल्लुक से बयान की जाएगी वो है हराम से बचना, गुनाह से बचे बंदा। जो गुनाह से नहीं बचता, हराम से नहीं बचता, वो काय का मुत्तकी है? कहती रही आपको मुझे दुनिया मुत्तकी परहेजगार। हमें अपना हाल देखना है कि हम मुत्तकी हैं या नहीं हैं, और अल्लाह जानता है कि हम अमल करते हैं नहीं करते। तो तुम में से अल्लाह के नज़दीक हैं, बेशक तुम में से अल्लाह के नज़दीक ज्यादा इज्जत वाला वो है। किसके नजदीक? अल्लाह के नजदीक ज्यादा इज्जत वाला वो है जो ज्यादा परहेजगार है। जिसका जितना ज्यादा तकवा, जितनी ज्यादा परहेजगारी, उतना ही उसको अल्लाह की बारगाह में ज्यादा इज्जत वाला कहा गया। ज्यादा इज्जत वाला अल्लाह की बारगाह में वो है जो ज्यादा तकवा है, जिसको ज्यादा परहेजगारी, जितना तकवे और परहेजगारी में बढ़ता रहेगा अल्लाह की बारगाह में उसकी रहमत की, उसकी इज्जत में इजाफा होता चला जाएगा। और यही कामयाबी है और ये हाँ मदद है। अल्लाह फरमाता है, वाअलमु अन्नल्लाह मअल मुत्तकीन, और जान लो कि अल्लाह ताला मुत्तकियों के साथ है। इसकी तफसीर में लिखा है कि अल्लाह उनकी मदद करता है और उन्हें कामयाबी अता फरमाता है। मदद और कामयाबी ये तकवे के साथ नसीब होती है। अगर हम तकवा इख्तियार करें, गुनाहों से बचें, क्योंकि गुनाह अपने अंदर बड़ी तबाही लाते हैं। मैं आपको बताऊं, हज़रत अल्लामा मुहद्दिस इब्ने जौज़ी रहमतुल्लाह ताला ले फरमाते हैं, गुनाह अगरचे एक ही हो अपने साथ 10 बुरी खसलतें लेकर आता है। बड़ी तवज्जो से सुनिए। नंबर एक, जब वो गुनाह करता है तो अल्लाह पाक को गजब दिलाता है और वो उसे पूरा करने पर कुदरत रखता है। अल्लाह ताला अपने गजब को पूरा करने पर कुदरत रखता है। इन्ना अल्लाह अला कुल्ली शयइन कदीर। नंबर दो, वो यानी गुनाह करने वाला इबलीस मलऊन को खुश करता है, अल्लाह को नाराज करता है, उसको गजब दिलाता है और इबलीस को, शैतान को, जो तुम्हारा खुला दुश्मन है, उसको क्या करता है? खुश करता है। नंबर तीन, जन्नत से दूर हो जाता है। गुनाह करने वाला जन्नत से दूर हो जाता है। नंबर चार, जहन्नम के करीब हो जाता है। नंबर पांच, वो अपनी सबसे प्यारी चीज यानी अपनी जान को तकलीफ देता है। गुनाह करके बंदा यूं तो लज्जत ले रहा है, मगर बुनियादी तौर पर देखा जाए तो अपनी जान को तकलीफ दे रहा है। मैं आपको एक मिसाल समझाने के लिए, एक शख्स नशा कर रहा है, हीरोइन पी रहा है, चर्स पी रहा है, बस जाहिर ये उससे क्या ले रहा है? लुत्फ ले रहा होगा, सुरूर ले रहा होगा। इवन के सिगरेट भी पीता है, वो क्या कर रहा होगा? लुत्फ ले रहा होगा, सुरूर ले रहा होगा। मगर अगर गौर से देखे तो ये अपनी जान को तबाही की तरफ, बर्बादी की तरफ, वो तकलीफ की तरफ लेके जा रहा है ना। इवन के शुगर का मरीज बाजार मिठाई खाएगा तो मीठा मजा आया उसको, लेकिन अल्टीमेट अपने आप को नुकसान पहुंचा रहा है। ये सिर्फ समझाने के लिए कह रहा हूं। तो गुनाह बजाय लज्जत दिला रहे होते हैं, मगर हकीकत यह है कि बंदा गुनाह कर अपनी जान पर को तकलीफ में मुब्तला कर रहा होता है। अगर अल्लाह नाराज हुआ उसके अभी रूट गए तो कब्र का अजाब, नजा में तकलीफ, ईमान की बर्बादी का खौफ, जहन्नम का अजाब, महशर की पुरसिश, मतलब कुछ अलग ही आगे के मामले आते हैं। लम्हे का गुनाह होता है, बरसों का अफसोस होता है। नंबर छह, वो अपने बातिन को नापाक कर बैठता है हालांकि वो पाक होता है, गुनाह करता है जब। नंबर सात, आमाल लिखने वाले फरिश्तों यानी किरामन कातिबीन को ईजा देता है, उन्हें तकलीफ होती है। नंबर आठ, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को रोजे मुबारक में रंजीदा कर देता है। नंबर नौ, जमीन और आसमान और तमाम मखलूक को अपनी नाफरमानी पर गवाह बना लेता है, हाथ गवाह हो जाते हैं, हत्ता के जिस जमीन पर प्यारे सहबाई वो गुनाह कर रहा है वो जमीन गवाह हो जाती है। सूरह ज़िलज़ाल में क़यामत का बयान है, ज़लज़ले का बयान है, फरमाया जमीन उस दिन अपने राज बयान करेगी। क्या बयान करेगी राज? जमीन उस दिन खोल देगी, क्या खोलेगी? अपने राज, जिसने उस पर नेकी की बताएगी, जिसने उस पर गुनाह किए बताएगी। हम अपने हाथों को, अपने बदन को अपने गुनाह पर, अपने अमल पर गवाह कर रहे हैं। अल्लाह का बनाया हुआ निजाम को समझें, जिस पर हम अमल करते हैं वो जगह गवाह है, हमारे आज़ा गवाह है। यानी आला हज़रत का शेर याद दिला दूं, आला हज़रत की आजिज़ी है उसमें और हमारे लिए दर्स है, मौला तेरे अफ़ो करम हो मेरे गवाह सफाई के, वरना रजा से चोर पे तेरी डिग्री तो इकबाली है। हमारे हाथ पैर जमीन जिस जगह पर, पर्दा डालो, कमरे में बंद हो जाओ, दरो दीवार है या नहीं है? मौला मुश्किल कुशा शेर खुदा करम अल्लाह ताला वजुल करीम के तकवे पर हमारी जान कुर्बान। क्या मुत्तकी, आपका तकवा भी क्या तकवा था, आपका खौफ खुदा भी क्या खौफ खुदा था। अल्लाह अल्लाह, मौला अली हैं, मुश्किल कुशा हैं, अली अल मुर्तजा हैं, शेर खुदा हैं, आप अमीर अल मोमिनीन हैं। आप अपना सारा जो भी बेतुल माल होता था, जब खत्म हो जाता बेतुल माल, तो आप जहां बेतुल माल खत्म होता था ना, बट गया बेतुल माल, जो माल बांटा जाता था रियाया में, तो आप उस जगह पर खड़े होकर दो रकत नफल अदा करते थे। दो रकत नफल अदा करने के बाद कुछ यूं इरशाद फरमाते, एक बेतुल माल की दरो दीवारों गवाह हो जाओ, मैंने तुम्हें अदल के साथ भरा था, अदल के साथ ही खाली किया है। आपके दर से तो ये खैरात, तकवा, अमानत, दियानत, ये सब तो आपके दर से बटती है आपके गुलामों को। बंदा मखलूक अपनी नाफरमानी पर गवाह कर देता। नंबर दस, वो तमाम इंसानों से खयानत और रब्बुल आलमीन की नाफरमानी करता है। ये एक गुनाह में ये दस नहुसतें हैं। एक गुनाह में बंदा तकवा इख्तियार करे, भलाई इख्तियार करे, परहेजगारी इख्तियार करे, गुनाह से बचे। तो रब जानता है कि कौन गुनाहगार है, कौन गुनाहगार नहीं है। तकवा तो रब के लिए है ना, तकवा यहाँ है, तकवा यहाँ है, तकवा यहाँ है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने अपने सीना बेकीना की तरफ इशारा करके फरमाया, हदीस पाक में था, अल्लाह ताला तुम्हारे जिस्मों को नहीं तुम्हारे दिलों को देखता है। तकवे का ताल्लुक जाहिर और बातिन दोनों से है। हमारी सोचों की पाकिजगी, हमारे बदन की पाकिजगी, हमारे बदन की तहारत, हमारी सोचों की तहारत, हमारी सोचे, हमारे ख्यालात, हमारी गुफ्तगु, सब में तकवा होना चाहिए। हमें बदगुमानी से बचना है, हमें गीबत से बचना है, हमें चुगली से बचना है, हमें दिल आजारी से बचना है। आए दिन मुसलमानों के दिल बिला इजाज़त शरीर तोड़ फोड़ने वाला कहता रहे खुद को मुत्तकी, वैसे हम भी मुंह में जबान रखते हैं कहता रहे मुत्तकी। तकवा परहेजगारी कुछ और शेर। तो सबसे बुनियादी बात प्यारे इस्लामी भाइयों, तकवा। फिर इल्म हासिल करे, इल्म नूर है, यही वो नूर है जिससे बंदा अंधेरे में रास्ता तलाश कर लेता है, भटकता नहीं है, ठोकर खाता नहीं है। और अगर रहनुमा साथ है इल्म के साथ साथ, तो अगर ठोकर खा भी लेगा तो रहनुमा पकड़ लेगा। मुर्शिद रहनुमा होता है, पीर मुर्शिद रहनुमा होता है। किसी ने बात की है, उसका अपना एक अपना उसका है अंदाज, मैं बहक सकूं ये मजाल किया, मेरा रहनुमा कोई और है, मुझे जान ले ये मंजिलें, ये शिकस्ता पा कोई और है। एक और शेर है ना, किसी के हाथ ने मुझको सहारा दे दिया, वरना कहां मैं और कहां ये रास्ते पेचीदा पेचीदा। जामे शराइत पीर रहनुमा, और फिर साथ इल्म का नूर भी होना चाहिए। किसी भी मुसलमान को निरा जाहिल रहना ही नहीं चाहिए। जाहिल मुसलमान जाहिल कैसे? इतना इल्म तो हासिल करे ना कि वो जाहिल ना रहे। जो उसके पर फर्ज इल्म है वो तो हासिल करेगा नहीं करेगा। फिर जिस जो काम कर रहा है, इवन के वो काम उसका दावत इस्लामी के दीनी काम से ताल्लुक रखता हो या उसके फैमिली से या उसके बिजनेस से उसका कोई ताल्लुक हो, इल्म तो हासिल करेगा ना। यानी किसी रास्ते पर तो चल रहा नहीं चल रहा, चाहे फैमिली के रास्ते पर चल रहा है चाहे बिजनेस के रास्ते पर चल रहा है, तो उसका इल्म नहीं होगा। यहां से वो मदीने के रास्ते पर जाएगा तो उसका इल्म नहीं होगा कि मेरा रास्ता कौन सा है। यहां से दाता दरबार की तरफ जाएगा तो पता नहीं होगा मेरा रास्ता कौन सा है। इल्म होगा ना, इल्म होगा तो रास्ते पर चलेगा और मंजिल को पाएगा ना। इल्म जरूरी है, जैसे मुर्शिद के लिए भी इल्म जरूरी है कि चार शरायत होगी तो उसको मैं पीर बनाऊंगा ना, और चार शरायत के साथ साथ जो खसूसियतों का अंबार होता है ना उसको इलियास कादरी कहते हैं। यानी चार चार शरायत पूरी होने पर पीर तो बन ही गए कि वो पीर तो उसका बनाया जा सकता है, लेकिन भी जब खसूसियात बढ़ती हैं तो फिर खसूसियात होती है, वो हमारे सामने ही है। तो अर्ज करने का मकसद ये है प्यारे इस्लामी भाइयों, अल्लाह आपको मुझे इल्म दीन सीखने की तौफीक अता फरमाए। एक नेकी की दावत देने वाले एक मुबल्लिग को, ख्वाह वो मदनी काफिले का मुसाफिर बनता बनाता है, दर्स देता सुनता है, मदनी काफिलों में सफ़र करता करवाता है, हफ्तावार इज्तिमा में आता है लाता है, जो भी बारह दावत इस्लामी के दीन, इसके अलावा दीन इवन कभी जैसे कि हमारा एक मौजू है टेलीथॉन, ठीक है ना, ये भी एक मौजू है। इसमें आप क्या करते हैं? चंदा करते हैं, कलेक्शन करते हैं, पैसे जमा करते हैं। इल्म चंदे के बारे में सवाल जवाब किताब दे दी गई, इल्म हासिल करें। कि इल्म के बगैर बंदा बहक जाता है, भटक जाता है। जो काम नेकी का नहीं उसे नेकी का समझ पड़ता है, समझ लेते हैं नेकी का काम है। तो अल्लाह भलाई का इरादा जिसके साथ फरमाता है उसे दीन की समझ अता फरमा देता है। बुखारी शरीफ की हदीस है, अल्लाह के प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, यानी अल्लाह पाक जिस बंदे से भलाई का इरादा फरमाता है उसे दीन की समझ अता फरमाता है, दीन की समझ। अब ये हर इस्लामी भाई इस्लामी बहन मुबल्लिगीन मुबल्लिगात जिम्मेदार सब समझें कि मैं दीन की समझ कितनी रखता हूं। अरे कर लो, कोई हरज नहीं है भाई। क्यों हरज नहीं है भाई? तू सोचो तो सही, थोड़ा देखो तो सही, कुछ तो समझ हासिल करो, कुछ तो पढ़ो। किस मद में चंदा लिया, किस मद में खर्च किया, कैसे चंदा लिया, कैसे खर्च किया, कहां से चंदा लिया, कहां खर्च किया, ये सारे उसूल हैं या नहीं है? कयामत के दिन क्या जवाब देंगे अगर हमसे कुछ पूछ लिया गया तो? हर काम के लिए बाकायदा एक इल्म है। अब ये याद रख लो प्यारे सहे भाइयों, कर काम के लिए मैं कपड़े पहनता हूं, इल्म है या नहीं है कि कौन सा कपड़ा पहनना मुझ पर जायज है, कौन सा कपड़ा पहनना नाजायज है, बताओ है या नहीं है? इल्म है या नहीं है? इसका इल्म, ये इसका भी एक मौजू है, कपड़े का मौजू है नहीं है? मैं लिखता हूं, इसका इल्म है या नहीं है कि क्या लिखना जायज है, क्या लिखना नाजायज है? मैं बोलता हूं, क्या इल्म है या नहीं है? इसका कोई मौजू बनता है कि क्या बोलना जायज है, क्या बोलना नाजायज है? मैं कमाता हूं, क्या इसका एक ये पूरा मौजू है, क्या कमाना जायज है, क्या कमाना नाजायज? मुसलमान की जिंदगी जायज और नाजायज के फर्क को समझ कर जीता है मुसलमान। क्या जायज है, क्या नाजायज है, क्या हराम है, क्या हलाल है, किसकी इजाजत है, किसकी इजाजत नहीं है। हमें इस्लाम में मुकम्मल दाखिल होने का कहा गया है। उम्मुल मोमिनीन हजरत सैयदतुना आयशा सिद्दीका रज़ियल्लाहु ताला अन्हा से रिवायत है, क्या हदीस पाक है, मुझे को मजा आ जाएगा। अल्लाह ताला किसी बंदे के साथ भलाई का इरादा फरमाता है तो उसके मरने से पहले एक साल पहले एक फरिश्ता मुकर्रर फरमा देता है। जब अल्लाह भलाई का इरादा, जब अल्लाह भलाई का इरादा फरमाता है तो उसे दीन का फकीर बना देता है, दीन की समझ आता है। जिसको दीन की समझ दी गई है मान लो कि इस पर अल्लाह ताला ने भलाई फरमाई है। हम उलमा अहले सुन्नत का अदब करते हैं ना, मुफ्तियान अहले सुन्नत का अदब करते हैं, उलमा का अदब करते हैं, और पीर तो होता ही आलिम है, और फिर वैसा फिर जो हो भी आलिम, और फिर आलिम गर हो, आलिम बनाने वाला भी हो, तो आप सोचिए उस पर भलाइयों का आलम क्या होगा, उस पर रहमतों का आलम क्या होगा, उस पर बरकतों का आलम क्या होगा। अल्लाह ताला जिसके जरिए अपने लाखों बंदों को हिदायत अता फरमाए, उसकी अपनी हिदायत वाली जो उस पर लुत्फ करम है, उस लुत्फ करम का आलम क्या होगा। इनमें से एक मेरा पीर है।
कितने बनाए आलिम हाफिज, कितने बनाए आलिम हाफिज,
حدیث سنا رہا تھا, وہ حدیث ایک بار پوری حدیث کر لوں کہ حضرت ام المومنین سیدتنا عائشہ صدیقہ رضی اللہ تعالی عنہا سے روایت ہے, جب اللہ پاک کسی بندے کے ساتھ بھلائی کا ارادہ فرماتا ہے تو اس کے مرنے سے پہلے ایک سال پہلے ایک فرشتہ مقرر فرما دیتا ہے جو اس کو راہ راست پر لگاتا رہتا ہے حتیٰ کہ وہ بھلائی پر مر جاتا ہے. اور لوگ کہتے ہیں فلاں شخص اچھی حالت میں مرا ہے. جب ایسا خوش نصیب اور نیک شخص مرنے لگتا ہے, جب وہ مر رہا ہوتا ہے, اس کا انتقال ہو رہا ہوتا ہے ایسے شخص کا, تو اس کی جان نکلنے میں کیا کر رہی ہوتی ہے؟ روح نکلنے میں جلدی کر رہی ہوتی ہے. کیوں؟ اس وقت وہ اللہ سے ملاقات کو پسند کرتا ہے اور اللہ اس کی ملاقات کو پسند فرماتا ہے. یہ کون ہے جس کے لیے اللہ نے بھلائی کا ارادہ فرمایا؟ کون ہے جس کے لیے اللہ نے؟ یہ پورا الگ ٹاپک ہے. میں تو ایک اپنے وہ موضوع بنا کر لایا ہوں مختصر مختصر, مگر یہ پورا الگ موضوع ہے کہ اللہ تعالیٰ جن کے لیے بھلائی کا ارادہ فرماتا ہے ان کے تعلق سے روایات ہی الگ ہیں. بندہ پڑھے تو صحیح کہ وہ کون لوگ ہیں جن کے لیے اللہ نے بھلائی کا ارادہ فرمایا ہے, اور سوچے میں ان میں ہوں بھی یا نہیں ہوں. نہیں, اب سوچئے کہ یہ کتنی خوبصورت بات ہے. جب یہ ہے نا کہ بندہ اپنے رب سے ملاقات کو پسند کرے, تو صحابہ کرام علیہ و رضوان نے عرض کی تھی, یا رسول اللہ کون ہے جو اللہ کی ملاقات کو پسند نہیں فرمائے گا؟ ارشاد فرمایا اعتبار موت کے وقت کا ہے. یعنی اس وقت جس وقت روح نکل رہی ہوتی ہے بندے کی, جب جان جا رہی ہوتی ہے, اس وقت کا اعتبار ہے کہ اس وقت اپنے رب کی ملاقات کو پسند فرماتا ہے کہ نہیں. کیونکہ اس وقت اس کے سامنے اعمال ظاہر ہو رہے ہوتے ہیں, اس کا انجام ظاہر ہو رہا ہوتا ہے. پھر ان میں ایک خوش نصیب وہ ہوتا ہوگا کہ جب اس کی روح نکلتی ہوگی تو آواز آتی, فرشتے کہتے ہوں گے یا ایتھا النفس المطمئنہ, یا ایتھا النفس المطمئنہ ارجعی الی ربک راضیہ مرضیہ فادخلی فی عبادی وادخلی جنتی. اے مطمئن نفس ارجعی الی ربک, لوٹ آپ نے رب کی طرف, واپس آپ نے رب کی طرف, واپس وہیں جاتا ہے جہاں سے پہلے آیا ہو. لوٹ آپ نے رب کی طرف, ارجعی الی ربک, کس حال میں؟ راضیہ مرضیہ, وہ تجھ سے راضی, تجھ سے راضی. فادخلی فی عبادی, داخل ہو جا میرے بندوں میں. وادخلی جنتی, اور داخل ہو جا میری جنت میں. جب یہ آیت کریمہ سرکار صلی اللہ علیہ وسلم تلاوت فرمائے تو صدیق اکبر نے عرض کی رضی اللہ تعالیٰ عنہ, آقا یہ کتنی بھلی آیت ہے, کتنی پیاری آیت ہے. میرے آقا صلی اللہ علیہ وسلم ارشاد فرمایا ابو بکر جب تیرا انتقال ہوگا تو فرشتے یہی آیت پڑھ رہے ہوں گے, جب تیرا انتقال ہوگا فرشتے یہی آیت پڑھ رہے ہوں گے. اور اس کے علاوہ اور بھی صحابہ کرام کے لیے یہ میں نے روایت پڑھی ہے کہ جن کے انتقال پر یہ آیت پڑھی گئی, جن کی دنیا سے رخصت ہوتے وقت اللہ جسے چاہے یہ انعام دے دے, اس کی رحمت بہت بڑی ہے. کیا پتہ ہم میں سے بھی کسی کو یہ انعام مل جائے, ہمیں بھی یہ مقام و مرتبہ مل جائے, مگر ہمیں تقوی اختیار کرنا پڑے گا, پرہیزگاری اختیار کرنی پڑے گی, ہمیں گناہوں سے بچنا پڑے گا. لوگوں کے لیے نہیں, جو لوگ دیکھ رہے ہیں, جو لوگوں سے چھپ کر گناہ کرتا ہے وہ بڑا بے شرم و بدبخت آدمی, کہ اس کو یہ پتہ نہیں کہ اس کا رب اسے دیکھ رہا ہے. یعنی ایک شخص نے آ کر بارگاہ رسالہ میں عرض کی, یا رسول اللہ جب میں گناہ کر رہا تھا کیا میرا رب مجھے دیکھ رہا تھا؟ ارشاد فرمایا ہاں, اسی وہ چیخ ماری اور روح جسم سے نکل گئی. جن کے خوف خدا تھے, جن کے خوف خدا تھے, جن کا مقام و مرتبہ تھا, تو گناہوں کے مواقع بدقسمتی کے ساتھ اتنے بڑھ گئے, گانے باجے فلمیں ڈرامے موسیقی بد نگاہی پہ بیٹھو تو غیبتیں چگلیاں تہمتیں وعدہ خلافی, اتنی تباہیاں ہیں, نہ سوچوں کو پکڑ پا رہے ہیں, نہ نگاہوں کو پکڑ پا رہے ہیں, نہ آنکھوں کو, یعنی کان نہ ہمارے قابو میں آ رہے, نہ زبان قابو میں آ رہی ہے, نہ دل قابو میں آ رہے, نہ ہاتھ قابو میں آ رہے, نہ پاؤں قابو میں آ رہے, ہمارا قابو میں رہتا ہی کچھ نہیں ہے. عجیب حال ہو گیا ہمارا یار, کچھ تو ہو جو ہمارے, ہم بولے یار اس کو ہم نے چلو ہمارے عضو, ہمارے پارٹ آف باڈی, عضو بدن کا اگر ہم جائزہ لے تو کسی بدن کے کسی ایک بال کی بھی تو ہم اصلاح کر پائے ہوں. اور ہمارا نعرہ کیا ہے؟ مجھے اپنی
اور ساری دنیا کے لوگوں کی اصلاح کی کوشش کرنی ہے. اپنے کو کیسے بھول گئے ہم لوگ یار؟ میں بیان کروں میرا بیان مجھے ہی اثر نہ کرے. حضرت احمد صاحبی رحمت اللہ تعالی علیہ کی بات یاد آ گئی ہے. آپ فرماتے ہیں کہ جب تو بیان کرتا ہے تو سب سے پہلے تیری آواز کے قریب کون سا بدن ہے, وہ کون سا جسم ہے جو تیرے آواز کے سب سے قریب ہے؟ تو فرمایا وہ تیرا ہی جسم ہے. میں ابھی بیان کر رہا ہوں نا, تو میری آواز جن تک پہنچ رہی ہے ان میں سب سے قریب ترین بدن کون سا ہے؟ میرا اپنا. فرماتے جب تیری آواز تیرا بیان تیرے بدن کو اثر نہیں کر رہا, کسی اور پہ کیا کرے گا؟ عمل. زبان میں اثر ہو تو بات کچھ اور ہو جاتی ہے. زبان میں اثر, ہم تو کہتے ہیں اثر نہیں ہوتا, کوئی اور کوئی ہمیں آ کر کہتا ہے کہ امیر علیہ سنت نے فرمایا تو عمل کرنے کا دل کر جاتا ہے. یعنی جن کے عمل میں تقوی اور پرہیزگاری ہوتی ہے ان کی آواز تو آواز ان کا نام بھی کام کروا دیتا ہے. ہماری تو آواز اور ہمارا وجود وہ کام نہیں کروا سکتا جن کا نام کام کروا دیتا ہے. اعلی حضرت کا نام لو, اعلی حضرت فرمایا ہے, ہم نے نہ سنا نہ دیکھا, حتیٰ کہ ہم نے عبارت پڑھا بھی نہیں ہے کتاب میں, ہمیں کسی نے کہا کہ اعلی حضرت نے فرمایا ہے, ہم نے اعلی حضرت فرمایا ہے, عمل کرنے کا دل کرتا ہے. اب یہ کیا ہے یار کہ دنیا سے جانے کے بعد بھی ان کے نام کام کرواتے ہیں؟ اور یہ فیضان رسول ہے صلی اللہ علیہ وسلم, یہ فیضان مصطفیٰ ہے صلی اللہ علیہ وسلم. جب پتہ چلتا ہے کہ یہ بات کی ہے, جیسے کہ عاشق رسول کو پتہ چل جائے کہ رسول پاک نے فرمایا, بات ختم ہو گئی. جبکہ وہ ہیں, میرے آقا تو ہیں بھی. تو زندہ ہے واللہ, تو زندہ ہے واللہ, میری چشم عالم سے چپ جانے والے. تو اللہ ہمیں تقوی نصیب کرے, پرہیزگاری نصیب فرمائے. تو میں نے کہا چند چیزیں میں پہلے آپ کو بیان کر دوں, اللہ ہمیں ان چیزوں پر عمل کرنے, اسے اختیار کرنے کی توفیق عطا فرمائے. دوسری چیز امانت. امانت بہت ضروری ہے, چاہے آپ دنیا کے کسی بھی شعبے میں دعوت اسلامی کا دینی کام کریں, آپ گھر میں رہیں, دفتر میں رہیں, کسی پروفیشن میں رہیں, آپ واٹ ایور, امانت. حضرت سیدنا عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ سے مروی ہے, اللہ پاک کی راہ میں مرنا, اللہ پاک کی راہ میں مرنا امانت کے علاوہ تمام گناہوں کو مٹا دیتا ہے. امانت باقی رہ جاتی ہے. پھر ارشاد فرمایا بندے کو قیامت کے روز لایا جائے گا, اگرچہ وہ اللہ کی راہ میں قتل کیا گیا ہو, اور اسے کہا جائے گا اپنی امانت ادا کر. وہ عرض کرے گا اے رب کیسے ادا کروں, حالانکہ دنیا تو ختم ہو گئی. بس فرشتوں سے کہا جائے گا اسے حاویہ کی طرف لے جاؤ. وہ اسے لے کر حاویہ کی جانب چل دیں گے اور اس کی امانت اسی شکل میں لائی جائے گی جس میں اس دن تھی جو دنیا میں چھوڑ کر آیا تھا. جب اسے دی گئی تھی, یعنی اسی شکل میں دیکھے گا جس دنیا میں, جس شکل میں اسے دی گئی تھی, تو وہ اسے دیکھتے ہی پہچان لے گا اور اس کے پیچھے جائے گا, یہاں تک کہ اسے حاصل کر لے گا اور اپنے کندھے پر اٹھا لے گا. حتیٰ کہ جب اسے یقین ہو جائے گا کہ وہ باہر آ گیا ہے, تو وہ اس کے کندھے سے گر جائے گی اور وہ ہمیشہ اسی کے پیچھے جاتا ہی رہے گا. پھر فرمایا نماز ایک امانت ہے, وضو بھی امانت ہے, اور وزن اور ماپ تول بھی امانت ہے, اور دیگر اشیاء شمار کی اور ان میں سخت ترین امانت ہے. یعنی امانت کا اگر میں نے پڑھا ہے, امانت کا تصور بہت بڑا ہے, حتیٰ کہ ذمہ داری بھی امانت ہے. کہ آپ کس کو ذمہ داری دے رہے ہیں, عہدے جس کو کہتے ہیں. رسول پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا قیامت کے دن ہر خیانت کرنے والے کے لیے ایک جھنڈا گاڑا جائے گا جس سے اس کی پہچان ہو. خیانت کرنے والے کے لیے ایک اور فرمان رسول سنیے, جس کی امانت نہیں اس کا کوئی دین نہیں, جس کی طہارت نہیں اس کی کوئی نماز نہیں, اور جس کی نماز نہیں اس کا کوئی دین نہیں. کیونکہ نماز دین میں وہی مقام ہے جو سر کا جسم میں ہے. اسی طرح امانت کی ادائیگی اور امانت کے تصور کو اور امانت کا جو پورا بیان ہے اس کو سمجھنا. جب تم دیکھو کہ عہدے जिम्मेदारियां नाअहल को दी जा रही हैं, जो उसके आहल नहीं है। तो हदीस पाक में आता है कयामत का इंतजार करो। और ये बड़ी ही जुर्रत वाली बात, बाज ओहदे बाज जिम्मेदारियां इतनी इंपॉर्टेंट होती हैं। मस्जिद का मुतवल्ली बनाना, माल का मुतवल्ली बनाना, और बहुत सारे ऐसे ओहदे जिम्मेदारियां हैं, चाहे वो तंजीम की बात करूं या तंजीम के अलावा की बात करूं, रियासत की बात करूं या किसी और मामले की बात करूं, जिसको जो ओहदा या जिम्मेदारी दी गई है ये इसकी बड़ी इंपॉर्टेंस है। और इस मामले में जिसको ये इख्तियार है कि वो ये दे, वो दे सकता है, उसको इसमें अपने रब से डरना है कि कहीं मैं अमानत में खयानत ना कर लूं कि अहल मौजूद था और उसके छोड़ कर मैंने ना अहल को ये काम दे दिया। अरे भाई, कोई मतलब कि साइकिल चलाने वाले को कोई जहाज उड़ाने का काम देता है क्या? जा जितने पैसेंजर उड़ाने उड़ा दे। अब इस पर गौर करे कि कहां का बंदा खयाना, हत्ता के आजा की भी अमानत है। मेरे हाथों का इस्तेमाल, मेरी आंखों का इस्तेमाल, मेरे एक एक वुजू का इस्तेमाल, और ये अमानत इतना गहरा मौजू है, यानी अगर सिर्फ अमानत पर बयान किया जाए तो अमानत खुद बहुत बड़ा टॉपिक है। कि अमानत हमारे यहां तो खाली माल लिया और माल दिया वाला है ना, नहीं है ऐसा। जिम्मेदारियों में अमानत आ जाती है। जैसे कि अभी आपने सुना ना, नमाज एक अमानत है, वुजू एक अमानत है, वजन नाप तो अमानत है। अब इनमें खयानत कहां कहां हो रही है, इस पर गौर करना है। नमाज दुरुस्त करे, वजू दुरुस्त करे, क्या नमाज का चोर ना पड़ा? क्या नमाज का भी चोर होता है? अरे नमाज का चोर कि उसके रुकू और सुजूद को दुरुस्त अदा ना करने वाला नमाज का चोर नहीं कहा गया? लिहाजा फैजान नमाज किताब का मुताला करे। और जो जिम्मेदारी इंसान को प्यारे समय जो मिलती है, चाहे वो अमानत, वो अमानत के तौर पर, यानी अगर उसने कोई आहद किया है। ये मेरी प्यारे इस्लाम भाइयों, सारे नाजरीन हाजरीन जहां जहां दुनिया भर में बैठे हुए हैं, प्यारे इस्लाम भाइयों मेरी बात समझने की कोशिश करें। जो वादा आहद अल्लाह और उसके बंदों से किया, और जो जिम्मेदारी अमानत आपने अल्लाह और उसके बंदों से हासिल की कि इसकी अदायगी करनी है, उसकी अदायगी करना मुसलमान की इम्तियाजी शान है, ये लाजिम है। ये नहीं हो सकता यार मैं क्या करूं, भाई आपने जिम्मेदारी ली है, यू कांट से एनीथिंग। अब इस कह ही नहीं सकते ये बात, अब कैसे कह सकते कि मैं क्या कर सकता हूं। एक मस्जिद का मुतवल्ली है, उसने वो वॉलंटरी काम कर रहा है, रजाकाराना काम कर रहा है, लेकिन उसने जिम्मेदारी ली है कि इस मस्जिद के तमाम मामलात का ख्याल रखने की जिम्मेदारी ली है, चंदे की जिम्मेदारी ली है, इसके दीगर मामलात की जिम्मेदारी ली है, इमारत को नुकसान ना पहुंचे उसकी जिम्मेदारी ली है, उसको चाहिए अपनी जिम्मेदारी पूरी करे। तो देखेगा तो पूरी करेगा, इल्म होगा तो पूरी करेगा। एक और बात जो मैं आप तक पहुंचाने की आज मैंने नियत की है, मिलजुल कर जो काम करते हैं ना, एक दूसरे के साथ मिलकर काम करते हैं, जैसे दावत इस्लामी में भी मिलकर काम करते हैं, और भी बहुत सारे एरियाज हैं, बहुत सारे मकाम होते हैं जहां बंदा लोग, एक से ज्यादा लोग मिलकर काम कर रहे होते हैं। खास तौर पर उनके लिए मैं बयान कर रहा हूँ, यूं तो ये जो मैं बयान करने जा रहा हूँ जनरल डिस्कशन है, आम आदमी के लिए भी है, घर के लिए भी है। अगर गौर करें तो घर के हर फर्द के लिए, हम घर में भी तो होते हैं, मिलकर ही रहते हैं। जो बात करने जा रहा हूँ उसमें कोई ना कोई पार्टनर होता है। मिलजुल कर अगर कोई रहना चाहता है, मिलजुल कर काम करना चाहता है, उससे चाहिए कि झगड़ों से बचे। यहां ठोसा ठोसे लाता लाती नहीं है, यहां हाथापाई नहीं है, यहां लफ्जा पाई है। समझा, अर्ज करूंगा। हत्तल इम्कान किसी की बात पर एतराज ना करे, ये हत्तल इम्कान किसी की बात पर एतराज ना करे। गुफ्तगु में दूसरों पर गालिब आने का जज्बा इसको खत्म कर दो। मैं अभी पहुंच जाऊंगा यार, ये क्या बेचता है यार, दो बातें करूंगा ठाठ, क्यों भाई? तो बाजू की तबीयत में ये गालिब आना, अपनी बात को दुरुस्त साबित खाए ना खाए साबित करने की कोशिश करना। यहाँ जो मैंने झगड़े की बात की है, इसकी तारीफ समझे, फिर मैं आपको हदीस से सुनाता हूँ। इमाम गजाली रहमतुल्लाह ताला ने इसकी तारीफ जो लिखी है वो सुनिए। दूसरों के कलाम में एतराज करके उसकी अहमियत घटाने, उससे आजीज और बेबस करने, और लाजवाब और साकित करने का इरादा करना, और उसे कम इल्म और जाहिल करार देना,
یہ ہے جھگڑے کی تاریخ.
جب ہم آپس میں بیٹھتے ہیں تو اب آپ ان تمام تر چیزوں پر غور کریں کہ جب میں بیٹھتا ہوں کہیں بھی بات چیت کرتا ہوں میرا مزاج کیا ہے, میرا انداز کیا ہے. اتنی اس پہ مثالیں دی جا سکتی ہیں کہ بس مثالیں دی جا سکتی ہیں, مگر میں یہاں پر آپ کو بس حدیث سنا دیتا ہوں تاکہ ہم اس, اگر ہم میں یہ عادت ہے اللہ نہ کرے, بڑی مذموم صفت ہے یہ, بڑی مذمت ہے اس کی, اور اس سے بہت گھر بھی ماحول, گھر کا ماحول بھی خراب ہوتا ہے. بعض اوقات بچوں کی عادت ہوتی ہے, باپ کی عادت بھی ہوتی ہے, بیوی کی عادت بھی ہوتی ہے, شوہر کی عادت بھی ہوتی ہے, سیٹ کی عادت ہوتی ہے, بعض اوقات ملازم سے بھی بندہ بیزار ہے. تو تم بحث سے باز نہیں آ سکتے جب دیکھو بحث کرتے ہو اور غالب آنے کی, اچھا مشورہ کر رہے ہیں کہیں, وہ دینی مشورہ کر رہے ہیں, دعوت اسلامی کا مشورہ کر رہے ہیں, ہو سکتا ہے اس میں بھی کوئی ایسا آ جائے, سارا مشورہ ایک طرف ہو جاتا ہے, سارا دین کا کام ایک طرف ہو جاتا ہے, ساری خوبیاں ایک طرف چلی جاتی ہیں. بھائی ان کی بات مانو ورنہ یہ دلیل بدلی دلیل بارے, بھائی نہیں ہو سکتا. تو یہ جھگڑنے کے والی جو عادت ہے نا, اس کو دور کرے. اس کا آپ پڑھیں حدیث, سنیے, میں حدیث سے سنا رہا ہوں آپ کو. اپنے مسلمان بھائی سے جھگڑا نہ کرو. رسول پاک صلی اللہ علیہ وسلم فرماتے ہیں اپنے مسلمان بھائی سے جھگڑا نہ کرو, اور نہ اس سے ایسا مذاق کرو جس سے اسے اذیت پہنچے, اور اس سے وعدہ کر کے اس کی خلاف ورزی نہ کرو. یہ ایک حدیث. دوسری سنیے, جھگڑا چھوڑ دو کیونکہ اس کی حکمت سمجھ سے بالا تر ہے. بھائی کیوں جھگڑ رہا ہے یہ, جھگڑا چھوڑ دو. حدیث کے لفظ یہ ہیں, اردو میں جو ترجمہ ہے کہ جھگڑا چھوڑ دو کہ اس کی حکمت سمجھ سے بالا تر ہے اور اس کے فتنے سے امان نہیں. حدیث ہے. ایک اور حدیث سنیے, جو حق پر ہونے کے باوجود جھگڑا چھوڑ دے اس کے لیے جنت کے اعلیٰ درجے میں گھر بنایا جائے گا, اور جو باطل پر ہو کر جھگڑا چھوڑ دے اس کے لیے جنت کے کناروں میں گھر بنایا جائے گا. ایک اور حدیث سنیے, میرے رب عز و جل نے بت پرستی اور شراب نوشی سے بچے رہنے کا حکم دینے کے بعد سب سے پہلا عہد جو مجھ سے لیا وہ لوگوں سے بحث و جھگڑا نہ کرنا. ایک اور روایت سنیے, ترمذی کی حدیث ہے, کوئی قوم ہدایت پر رہنے کے بعد گمراہ نہیں ہوئی مگر جھگڑوں کے سبب. تمام تر اسلامی بھائی اسلامی بہنیں, دعوت اسلامی کا دینی کام کرنا ہے, نیکی کی دعوت کو عام کرنا ہے, اور بہت سارے کام کرنے, گھر میں بھی خوشگوار ماحول چاہیے نا آپ کو, مجھے گھر میں بھی خوشگوار ماحول چاہیے. میں باہر نیکی کی دعوت دوں, گھر کے اندر جھگڑا کرتے رہوں, باہر سارے مسکرا کے ملوں, گھر میں جا کر مطلب منہ پھلا ہوا ملوں, ایسا نہیں. حدیث میں آتا ہے, بندہ ایمان کی حقیقت میں اس وقت تک کمال کو نہیں پہنچ سکتا جب تک وہ حق پر ہونے کے باوجود جھگڑا نہ چھوڑ دے. ایک اور حدیث سنیے, چھ چیزیں جس شخص کے اندر ہوں گی وہ ایمان کی حقیقت کو پالے گا. نمبر ایک, گرمیوں میں روزے رکھنا. نمبر دو, دشمنان خدا کے ساتھ تلوار سے جنگ کرنا ان کے ساتھ. نمبر تین, بارش اور گھٹا والے دن نماز میں جلدی کرنا, یہ اس کی اپنے اپنے احکام ہیں. مصیبتوں پر صبر کرنا, مشقت یعنی ٹھنڈک کی شدت کے باوجود کامل وضو کرنا, اور آخر میں حق پر ہونے کے باوجود جھگڑا نہ کرنا. اب نیت کر لیں, کفل مدینہ. یقین مانو زندگی ایسی آسان ہو جاتی ہے. مسکرانا اختیار کریں. نبی پاک صلی اللہ علیہ وسلم مسکرایا کرتے تھے. دین کا کام اور لوگوں کے دلوں میں جگہ بنانے کا شارٹ کٹ ہے سروس وتھ اسمائلنگ فیس. خدمت کریں مسکراتے چہرے کے ساتھ. دعوت اسلامی والوں کے لیے یہ مشہور بھی ہے, یہ بھی میں آپ کو بتا دوں, مگر اس طبی جو نہیں کر رہا ہوتا نا وہ فوراً نوٹس ہو جاتا ہے, اس کو مسکرانا کیوں نہیں آتا. حالانکہ جس کی شاخ اتنی کھلتی کھلاتی ہے میرا پیر, اس کے پتے اور پھل کیسے کھلتے کھلاتے ہونے چاہیے. اگر اس جڑ سے صحیح وابستہ ہونا تو آپ کے چہروں پر مسکراہٹ ہونی چاہیے. کیونکہ یہاں مسکراہٹ ہی مسکراہٹ ہے, یہاں مسکراہٹ, یہاں تبسم ہے. یہاں دکھی والا آتا ہے تو مسکراہٹ لے کر اس کے دکھ دور ہو جاتے ہیں.
آپ جہاں بھی دین کی خدمت کر رہے ہیں، دین کا کام کر رہے ہیں، ایون کہ آپ گھر جا رہے ہیں یار، آپ دفتر میں جا رہے ہیں، مارکیٹوں میں دین کا کام کر رہے ہیں، کاروبار کر رہے ہیں، نوکری کر، کچھ بھی کر رہے ہیں آپ، ٹھیک ہے، پریشانیاں بھی، پریشانیاں کس کو نہیں ہوتی یار، غم سے بچنا ہے، دکھ سے بچنا ہے، تو اس کی ایک ہی جگہ ہے، جنت، جہاں نہ غم ہے نہ دکھ ہے نہ پریشانی ہے، مگر جب تک سانس ہے غم موجود ہے، بس دعا ہے کہ اللہ ان دنیا کے غموں پہ صبر بھی دے اور اس کی رضا کے مطابق زندگی گزارنا نصیب فرمائے، مگر جب نزا کا وقت آئے تو ہمیں خوشی یہ ملے کہ مصطفیٰ کریم کا جلوہ آنکھوں کے سامنے ہو، آقا کو دیکھتے ہوئے ہماری جان نکلے، دنیا میں گزر رہی ہے جو گزر رہی ہے، اولاد میں غم، فیملی میں غم، کاروبار میں غم، تجارت میں غم، یہ پریشانی وہ پریشانی، مال ہے تو لوٹنے کا خوف نہیں ہے تو آتا کیوں نہیں ہے، غم ہی غم، خوف ہی خوف، ڈر ہی ڈر میں ہم لوگ جی رہے ہیں، کچھ لمحے آتے ہیں خوشیوں کے، مسرتوں کے، ہلکی ہلکی ہواؤں کے، ٹھنڈے ٹھنڈے جھونکے آتے ہیں، پھر وہی حالات کی گرمی اور ہم اور ساتھ غم، یہ زندگی ہے، یہ اسی میں چلتا ہے زندگی کا معاملہ، اور اگر اسی زندگی میں بھی غموں سے بچنا ہے تو اس کا بھی ایک طریقہ ہے، بندہ غم آخرت لے لے، غم مدینہ لے لے، غم مصطفیٰ لے لے، جسے مل گیا غم مصطفیٰ اسے زندگی کا مزہ ملا، غم مصطفیٰ، غم مدینہ، غم آخرت، اس میں جینا ہے، تو یہاں کے غموں پر یہ غم غالب آ جاتا ہے، صبر آ جاتا ہے، راضی بالرضا والی نعمت نصیب ہو جاتی ہے بندے کو کہ اپنے رب کی رضا پر راضی ہوں، میں اپنے رب کی رضا پر راضی ہوں، میں اپنے رب کی رضا پر راضی ہوں، عشق رسول روئے روئے میں بس جاتا ہے نا تو تکلیفیں پھر تکلیفیں نہیں لگتی، تکلیفیں پھر تکلیفیں نہیں لگتی، آزمائشیں پھر آزمائشیں نہیں لگتی، عشق رسول، وہ صحابی جنہیں کفاروں نے پکڑ لیا اور قریب تھا کہ شہید کریں گے، کفار کیا کہتے ہیں کہ کیا تم اس بات کو پسند کرتے ہو کہ ہم تمہیں چھوڑ دیں اور تم اپنے بیوی بچوں کے ساتھ خوشی سے رہو اور تمہارے نبی کو ہم یہاں لا کر یہاں لے آئیں؟ عشق رسول جواب کیا دے رہا ہے؟ صحابی ہے نا، عشق رسول تو وہاں سے سیکھا جائے گا، عشق رسول جواب دے رہا ہے، بڑی دور کی بات کی تم نے کہ میں گھر چلا جاؤں، میرا مصطفیٰ کریم یہاں ہوں، میں تو اس بات کو پسند نہیں کرتا کہ میں یہاں ہوں اور وہاں میرے آقا کو کوئی تکلیف پہنچے، یہ عشق ہے، یہ محبت رسول ہے، تکلیفوں کو دور، زیاد کامیاب ہو گیا تو آقا کے قدموں میں آ کر کیا کہتے ہیں حضرت زیاد رضی اللہ تعالیٰ عنہ، آخری وقت کامیاب ہو گیا، آقا کے قدموں میں پہنچے، تو یہ غم مصطفیٰ، غم مدینہ، غم آخرت جسے ملتا ہے اللہ اسے دنیا کے کئی غموں سے بچا لیتا ہے، اور یہ دعوت اسلامی ہے، اس کے کام بڑھانے ہیں، اس کی نیکی کی دعوت بڑھانی ہے، ہماری سستیاں ہیں تو اس کو چستیوں میں بدلنا ہے، ہمیں نیک متقی پرہیزگار بن کر، وہ چند چیزیں میں نے بیان کی ہیں، مبلغ ایک نیکی کی دعوت دینے والے کے جو خصوصیات اوصاف ہوتے ہیں اسے بہت زیادہ ہیں، اسے آہستہ آہستہ ہم پڑھتے رہیں گے انشاءاللہ اور آگے بڑھتے رہیں گے، اللہ عمل کرنے کی توفیق عطا فرمائے، ایمان سلامت رکھے، آمین، بجاہ نبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم،
میں مبلغ بنوں سنتوں کا خوب چرچا کروں سنتوں